समय सन्दर्भ कार्यक्रमबाट मुकुन्द भण्डारीको नमस्कार। प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डे। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेकपा एमाले आज गर्न लागेको जागरण सभा सम्बन्धी प्रसंग लिएर उपस्थित भएका छौं। आदरणीय श्रोता, सत्तारूढ़ दल नेकपा एमाले आज जागरण सभा गर्दैछ। जागरण सभा भनिए पनि त्यसलाई शक्ति प्रदर्शनको रूपमा लिएको विभिन्न संचार माध्यमहरूले बताइरहेका छन्। समाजमा बढ़िरहेको अराजकताको खबरदारी गर्न र सरकारका कामहरू जनस्तरसम्म पुर्याउन जागरण सभाको आयोजना गर्न लागि नेकपा एमाले जनाएको छ। सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेलाई शक्ति प्रदर्शन गर्नुपर्ने अवस्था किन आयो? जागरण सभाको उद्देश्य के हो? यो प्रदर्शन कसका लागि हो र किन गरिएको भन्ने विषयमा अहिले जहाँ तै जिज्ञासाहरू उठिरहेको अवस्थामा यसको निराकरणको लागि अथवा यसको जिज्ञासा मेटाउनको लागि आज हामी यो कार्यक्रममा प्रयत्न गर्नेछौ। यस विषयमा कुराकानी गर्न हामीसँग हुन्छ नेकपा एमालेका नेता एवं पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र प्रसाद गौतम। गौतमजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
हजुर, आज नेकपा एमाले जागरण सभाको आयोजना गर्दैछ। अहिले विभिन्न संचार माध्यमहरूमा आइरहेका छन् सत्तारूढ़ दल नेकपा एमाले आफै सरकारको नेतृत्व गरिरहेको छ, जागरण सभा अथवा कसैले शक्ति प्रदर्शनको रूपमा पनि भनेका छन्। यो किन गर्नु पर्यो भनिरहेको अवस्थामा पार्टीको उद्देश्य र यो जिज्ञासाहरू बीचमा कहिलेकाहीँ तालमेल नमिलेको पनि हुन्छ, बताइदिनु न किन होला यसको अवस्था किन पर्यो?
तपाईँले ठिकै भन्नुभयो कि आज हाम्रो पार्टी नेकपा एमालेको उपत्यका स्थित, खास गरिकन काठमाडौँ, भक्तपुर, ललितपुर उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी, जनसंगठन र विभागहरूको संयुक्त आयोजनामा एउटा वृहत जागरण सभाको आयोजना हामीले गरेका छौँ।
हजुर,
अहिले यो जागरण सभाको विषयलाई लिएर विभिन्न खालका टीका टिप्पणीहरू चाहिँ तपाईँले पनि त्यसमा जिज्ञासा राखिराख्नु भएको छ। म बडा प्रष्ट साथ भन्न चाहन्छु कि यो जागरण सभाको मूल उद्देश्य भनेको मुलुकमा बढ्दो अराजकता, अस्थिरताका विरुद्ध हामी खास गरिकन लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका निम्ति हामीले चाहेको चाहिँ विधिको शासन र कानुनी राजको पक्षमा व्यापक जनताको जनमत निर्माण गर्न जरुरी छ। किनभने अब किनभने तपाईँले अहिले के देखिराखिया छ समाजमा भन्दाखेरि विभिन्न खालका भाष्यहरू निर्माण गरेर एउटा नयाँ भाष्य आयो, सत्तारूढ दल जनताको बीचमा जानु हुँदैन, सत्तारूढ दल चाहिँ सड़कमा जान पटक्कै मिल्दै मिल्दैन भन्ने एउटा भाष्य आयो नि त। त्यसकारण म तपाईँलाई के निवेदन गरौँ भन्दाखेरि हामीले विधिको शासन र खास गरिकन एउटा कानुनी राजलाई स्थापना गर्नका निम्ति हामीले जानुपर्ने परिस्थिति किन आयो भन्दाखेरि अहिले जुन खालको समाजमा जुन खालको चाहिँ असन्तुलित, जुन खालको अराजकताहरू चाहिँ देखा परिरहेछन्, जसले चाहिँ सुशासन कायम गर्नका निम्ति राज्यको तर्फबाट संसदले बनाएको छानबिन समितिले गरेको रिपोर्टलाई कार्यान्वयन गर्ने क्रममा हामी अगाडि बढ्दा पनि स्थिति के भइरहेछ भन्दाखेरि त्यसले अरूलाई जेसुकै गर तर मेरो नेता चाहिँ छुन पाउँदैन भन्ने तहको कुराहरू आइरहेछन्। यसले गर्दा कि तपाईँले समाजमा विभिन्न खालका जात जाति, भाषाभाषीहरू, धर्मावलम्बीहरू, सांस्कृतिक समुदायका बीचमा हामीले खास गरिकन तिनीहरूको बीचमा सह अस्तित्व, सहिष्णुता, पारस्परिक सम्मान गरेर अगाडि बढ्नुपर्ने हाम्रो नेपाली जो विशेषता हो, तर अहिले समाजमा जुन खालको अस्वस्थता, तिक्तता र समाजमा चाहिँ व्यक्तिहरूका बीचमा नैराश्यता भरिदिने, सामाजिक सद्भाव र एकतालाई कमजोर पार्ने खालको जो प्रवृत्तिहरू देखा परिरहेछन् र यस्तो खालको अस्थिरता र अराजकतालाई चिरेर नेपाल राष्ट्र र वर्तमान संविधान र खास गरिकन संविधानको प्रमुख चाहिँ रक्षक भएको हिसाबले नेकपा एमाले विधिको शासन र कानुनी राज्यलाई स्थापित गर्ने र जनताले अपेक्षा गरेको सुशासन, विकास र समृद्धिको नारालाई कार्यान्वयन गर्ने दिशामा अगाडि बढ्नुपर्छ भन्ने एउटा कमिटमेन्ट पब्लिकसँग चाहिँ हामीले चाहिँ के अरे भनौँ पब्लिक संवाद गर्न चाहिरहेछौँ, जसलाई हामीले जागरण सभाको नाम दिइरहेछौँ। त्यसैले हाम्रो उद्देश्य एकदम स्पष्ट छ। हाम्रो यो कसैप्रति कसैको विपक्षमा लक्षित छैन भनिसकेपछि यसको उद्देश्यमा चाहिँ प्रश्न उठाइरहनु पर्ने जस्तो चाहिँ मलाई लागिरहेछ है.
भन्नाले यो शक्ति प्रदर्शन होइन त्यसो भए?
यो शक्ति प्रदर्शन अब मान्छे धेरै आयो भने शक्ति प्रदर्शन भन्ला या थोरै आयो भने के भन्ला त्यो एउटा कुरा हो. तर हामीले चाहिँ खास गरिकन यति बेला परिवर्तित सन्दर्भमा समाजमा जुन खालका मैले अघि चुनौतीहरू छन् भने नि जुन खालका चुनौतीहरू छन् त्यो चुनौतीका बारेमा पार्टी चाहिँ के भन्छ त जस्तो चाहिँ जुन खालका चाहिँ अस्थिरताहरू समाजमा अस्थिरताहरू तिक्तताहरू नैराश्यता भरिदिनेर सामाजिक सद्भाव र एकतालाई कमजोर पार्ने खालको चाहिँ अस्थिरता सिर्जना गर्ने र यसलाई व्यवस्थाका विरुद्धमा नै प्रयोग गर्ने खालको चाहिँ कामहरू भइरहेछन् तपाईँले देखिरहनु भएको छ. त्यसैले पार्टीका स्थापित नेताहरू सम्माननीय प्रधानमन्त्रीलाई समेत अनेक खालका फेक प्रायोजित न्युजहरू चाहिँ अगाडि सारेर हिर्काउने जो काम भइरहेछ अविश्वास सिर्जना गर्ने काम भइरहेछ भने एउटा विश्वासको जागरण तयार गर्ने र एउटा प्रमुख घटक र जनताको बीचको जनसंवादलाई एउटा नियमित गर्ने र अगाडि बढाउने हिसाबले हामीले यो जनजागरण सभा चाहिँ आयोजना गरेका हौ. यो कुनै शक्ति प्रदर्शन गरिरहनु पर्ने अहिले आवश्यकता पनि छैन. कसैका विरुद्ध यसलाई लक्षित गरिनुपर्छ भन्ने आवश्यकता पनि छैन. कतिले यो कसैको दलको विपक्षमा भनिरहेका छन् कसैले यो नेता विशेषको विपक्षमा भनेका छन् यी सरासर झुट हो र हामी नेकपा एमाले र जनताको बीचमा जनसंवाद गर्ने हिसाबले तपाईँले देखिरहनु भएको छ नि कहिले हामी मिसन ग्रास रुट कहिले झोलाघाट चिया भन्ज्याङ अभियान अहिले हामी जनजागरण मार्फत चाहिँ जनतामा जाने एउटा नयाँ मेथोलोजी नयाँ तरिका नयाँ अभ्यास चाहिँ गरिरहेको हो हामीले. यो
यहाँले अर्को कुरा भन्नुभएको छ सरकारका कामलाई जनस्तरसम्म पुर्याउने कुरा गरिराख्नु भएको छ किन सरकारका काम राम्रा काम भइसकेपछि त आफै पुगिहाल्छ नि जनस्तरमा पार्टीले यसरी पुर्याउनु पर्छ र भने यो यो प्रश्न पनि कहिले काहीँ उठिरहेको छ सुनिन्छ यहाँले पनि सुन्नुभयो होला.
होइन तपाईँले देख्नु भएन त अब अहिले चाहिँ तपाईँले यो चाहिँ यो हाम्रो गठबन्धन बनेदेखि यता तपाईँले देखिरहनु भएको छ नि त खास गरिकन दुई दलका बीचमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउँदै अवरुद्ध विकास निर्माणलाई तीव्रता दिने खास गरिकन र राष्ट्रिय हितको रक्षा गर्ने सुशासन कायम गर्ने जनतामा अब जनतामा आशा र भरोसा जगाउने राजनीतिक स्थायित्वको लागि चाहिँ संविधान संशोधन गर्ने जस्ता मुद्दाहरूलाई मुख्य केन्द्रमा राखेर हामीले एउटा राजनीतिक सहमति बनायौं र त्यो राजनीतिक सहमतिको जगमा एमाले कंग्रेसको बीचमा नयाँ सरकार बनायौं. सरकारले चाहिँ तपाईँले झन्नै चाहिँ यो चार महिनाको समय व्यतीत गरेका छ तपाईँले देखिरहनु भएको छ. पुँजी बजारमा केही उत्साहजनक वृद्धिहरू भएका छन्. लामो समयदेखि अवरुद्ध भएको संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति भएको छ. प्रमाणीकरण जस्ता उपलब्धिहरूले जनतामा एउटा आशाको सञ्चार जगाएको छ. मुख्य राजनीतिक दल बीचको यस्तो सहकार्य र संयुक्त सरकारको निर्माण चाहिँ हामीले जुन अवस्थामा गरेका छौँ यो परिवेशलाई पनि हामीले बुझ्नु पर्यो. त्यसो हुनाले सरकारले आफ्नो ठाउँबाट त गरेकै छ. तपाईँले भनेको ठिकै हो. प्रधानमन्त्रीले 100 दिनको एउटा स्टेटमेन्ट सार्वजनिक गर्नुभयो त्यहाँ कतिपय कुराहरू आएका छन् या प्रत्येक मन्त्रालयले आफ्नो आफ्नो 100 दिनको कामको चाहिँ इभ्यालुएसन रिपोर्ट सार्वजनिक गरेका छ त्यहाँ पनि आएका छन्. तर यो त दलको सरकार हो नि. तपाईँले के बुझ्न जरुरी छ भने यो लोकतन्त्रमा दलको सरकार हुन्छ. लोकतन्त्रलाई सुदृढ र बलियो बनाउनका निम्ति राजनीतिक दलहरू प्रभावकारी हुनुपर्छ भन्ने मान्यताबाट निर्देशित भएर पनि हामीले यी घटनाहरूलाई हेर्नुपर्छ. त्यसो हुनाले हामीले भन्यौँ त यो परिवर्तित सन्दर्भमा नेकपा एमालेका दृष्टिकोण के हुन् उसका निर्णयहरू के हुन् नीतिगत फैसला के हुन् र सरकारले के महत्वपूर्ण काम गरिरहेछ यो सरकारको मुख्य उद्देश्य के हो भन्दा मुख्य उद्देश्यले अराजकतालाई एउटा निश्चित एउटा बाटोमा लिएर आउने र अस्थिरतालाई कन्ट्रोल गर्ने र 84 यो सरकार जान्छ जे 7 बजी सहमतिको छ सहमतिलाई कार्यान्वयन गरेर अगाडि जान्छ भनेर जनतामा आशा र विश्वास भर्नुपर्ने एउटा परिस्थिति सिर्जना भइरहेछ र त्यो चिजलाई दलले आत्मसात गरेर चाहिँ जनसंवादको रूपमा हामीले यो जागरण अभियान ल्याएका हौ र यही मार्फत हामीले सरकारका पनि र पार्टीका पनि फैसलाहरू र नीतिगत कामहरूलाई चाहिँ सार्वजनिक गर्छौं भनेर हामीले सार्वजनिक गरेका छौँ.
जागरण सभा काठमाडौँ उपत्यका केन्द्रमा मात्र हुन्छ या यो यसको प्रारम्भ देशव्यापी रूपमा हुन्छ?
होइन, अहिले हामी काठमाडौँ उपत्यकामा मात्रै भने यसका मूल आयोजकहरू काठमाडौँ जिल्ला कमिटी ललितपुर जिल्ला कमिटी र चाहिँ भक्तपुर जिल्ला कमिटीलाई हामीले मूल आयोजक बनाएका छौँ र त्यसमा सहयोगी रूपमा काठमाडौँमा केन्द्रित भएका 23 जनसङ्गठनहरू, त्यसपछि पार्टीका 32 विभागहरू, सम्पर्क सम्बन्धी कमिटी लगायतका हाम्रा संस्थाहरूबाट, जनपरिचालनको माध्यमबाट हामीले जागरण सभामा उपस्थित हुन अपिल गरेका छौँ। तपाईँले आज देख्नुहुन्छ कि यो सभामा शहीद गेटमा चाहिँ चारैतिरबाट जनसमुदायहरू त्यहाँ आउनुहुन्छ र त्यसपछि वीर हस्पिटलको मार्ग भएर हामी रात दरबारमा गएर यसलाई जनसभामा रूपान्तरण गर्नेछौँ र त्यो जनसभालाई पार्टीका अध्यक्ष सम्माननीय प्रधानमन्त्री र पार्टीका महासचिव लगायतका वक्ताहरूले सम्बोधन गरेर पार्टीका नीतिगत फैसलाहरूको बारेमा हामीले जन अपिल गर्ने चाहिँ काम गर्नेछौँ। र यसबाट चाहिँ अन्य राजनीतिक दलहरू किन उत्थेलित भइरहेछन् मैले बुझेका छैन, किनभने लोकतन्त्रमा लोकतान्त्रिक मूल्यलाई र मान्यतालाई आत्मसात गर्दै जनतामा जाने अधिकार सत्तारूढ दललाई पनि छ भन्ने कुरा बुझ्न जरुरी छ। सत्तारूढ दललाई चाहिँ जानै मिल्दैन, सरकारले जे गर्यो सरकारले आफ्नो ठाउँमा काम गर्छ तर सत्तारूढ दल जनतामा पनि जान्छ, सरकार मार्फत उसले गर्न सक्ने कामहरू चाहिँ अधिकतम जनपक्षीय काम गर्नका निम्ति उसले आफ्नो चाहिँ भूमिका निर्वाह गर्छ भन्ने हामीलाई लाग्छ।
जसरी सरकारमा रहेको दलले त्यो बाहेकका क्रियाकलापहरू गर्नु हुँदैन भन्ने जुन किसिमको भाषा निर्माण हुँदैछ त्यसलाई यहाँले चिर्न खोज्नुभयो। सरकार भनेको एक किसिमको एउटा संस्था हो र पार्टी भनेको फरक हो, त्यसलाई स्थापित गर्न खोज्नुभयो यहाँहरूले।
होइन, पार्टी र सरकार त भिन्न हो नि त। पार्टी र सरकार भिन्न किन हो भने कतिपय पार्टीहरूलाई के लाग्छ भने चुनाव आएको बेला मात्रै चल्ने, चुनाव आएको बेला मात्रै दौड्ने पार्टीहरूको लागि पार्टी र सरकार एउटै हो जस्तो पनि हुन लाग्न सक्ला। तर हामी चाहिँ पार्टी जनताका डे टु डे मुद्दाहरूलाई, जनताले चाहिँ भोगिरहेका मुद्दाहरूलाई, समस्याहरूलाई चाहिँ हामी प्राथमिकीकरण गरेर अहिलेको हाम्रो माग आवश्यकता सरकारको सामर्थ्य अनुसार त्यसलाई समाधान गर्ने हिसाबले हामी अगाडि जान्छौँ। त्यसै हुनाले हामीले बीचमा मिसन ग्रासरुट, झुलाघाट चिया भन्ज्याङ अभियानहरू किन सञ्चालन गरेको भन्दाखेरि जनता चाहिँ ग्रासरुटमा के गरिरहेछन्, जनताले विकास को एजेन्डामा कसरी सोचिरहेका छन्, उनीहरूको चाहिँ अपेक्षा के छ, सरकारसँग अपेक्षा के छ, पार्टीसँग अपेक्षा के छ, हामी जे काम गर्दैछौँ र पार्टीका तर्फबाट जे काम गर्दैछौँ, सरकारको तर्फबाट जे काम गर्दैछौँ, जनता र हामीले काम गराएको बीचको चाहिँ सामञ्जस्यता छ कि छैन, जनताको मुद्दालाई हामीले बोकेका छौँ कि छैन भनेर त हामीले पटक पटक चाहिँ पार्टीलाई परीक्षण गर्दै आइरहेका छौँ। जनतासँग चाहिँ हामी चाहिँ जनताको जनअभिमत लिँदै आइरहेका छौँ भन्दाखेरि अब ठुला दलबाट केही पनि हुँदैन, ठुला दल सकिए हामी नयाँलाई दिनुहोस् भन्दा वास्तवमा ठुला दल यो मुलुकको रूपान्तरण परिवर्तनका निम्ति निर्णायक छन् र यिनीहरूका एजेन्डाहरू, यिनीहरूले बोक्ने एजेन्डाहरू मुलुकको रूपान्तरण र परिवर्तनका निम्ति चाहिँ सार्थक छन् कि छैनन्, जनता के भन्छन्, जनतासँग हामी प्रत्येक पटक चाहिँ टेस्ट लिएर अगाडि जान्छौँ। त्यस हिसाबले चाहिँ यो जागरण अभियान पनि त्यो एउटा अभियान मध्येको एउटा महत्वपूर्ण तेस्रो अभियान हो, मिसन ग्रासरुट, झिलाघाट चिया भन्ज्याङ, त्यसपछि हामी तेस्रो जागरण अभियानमा हामी चाहिँ गइरहेछौँ। त्यसरी जनतालाई सचेत हुन, हामीलाई भन्न, जनतालाई सचेत हुन र पार्टीलाई सचेत बनाउन, सचेतलाई चाहिँ उत्प्रेरित गर्न, सरकारलाई चाहिँ के अरे औँला छ्याउन, सरकारले काहीँ कमी कमजोरी गर्यो भने त्यसलाई सच्याउने पनि के अरे ठाउँ हुन्छ। त्यस हिसाबले जनसम्बन्धलाई हामीले विस्तार गर्ने, यसको खास गरिकन पार्टीको लक्ष्य चाहिँ जनसम्बन्धलाई सुदृढ र चाहिँ जनसम्बन्धलाई विस्तार गर्नका निम्ति हामीले खोजिरहेका छौँ। जबसम्म जनसम्बन्ध चाहिँ कमजोर हुन्छ पार्टीहरूको, त्यसैले सामाजिक सद्भाव र एकतालाई पनि कमजोर बनाउने जो प्रवृत्ति छ, हामीले चाहेको अराजकता होइन, हामीले चाहेको लोकतन्त्र हो, हामीले चाहेको अशून्यता होइन, हामीले चाहेको चाहिँ सहिष्णुता हो भन्ने हाम्रो जो चाहिँ हो, त्यसैले सामाजिक सद्भाव जस्ता विषयहरू अगाडि सार्ने, रचनात्मक बहसको चाहिँ अपेक्षा गर्ने, स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गर्ने गरी चाहिँ हामी चाहिँ अगाडि आइरहेका छौँ र हामीले सबै दलका नेताहरू, साथीहरूलाई र सामाजिक अभियन्ताहरूलाई, मिडियामा रहने साथीहरूलाई पनि के भनेका छौँ भन्दाखेरि अभिव्यक्ति चाहिँ आवेगपूर्ण अभिव्यक्तिप्रति मात्रै हामीले आपत्ति जनाएका हौँ, यो चाहे चाहिँ सत्तापक्ष वा विपक्ष, हामी सबै नै वर्तमान लोकतान्त्रिक प्रणालीका पक्ष नै हौँ, त्यसकारण हामीले यसको रक्षा गर्ने कुरा, यसको विकास गर्ने कुरा, यसको सफलतालाई अगाडि बढाउने कुरा नै हाम्रा लागि चाहिँ महत्त्वपूर्ण हुन्छन्। यसो हाम्रो चाहिँ यो साझा दायित्व हो, त्यसैले हामीले के भनेका छौँ भने भूमिका बदलिन सक्छ, आज आजको सत्तारूढ भोलि प्रतिपक्ष हुन सक्छ, हिजोको सत्तारूढ आज प्रतिपक्ष हुन्छ, तर भूमिका बदलिने साथ मुलुकको अवस्थालाई हेर्ने दृष्टिकोण चाहिँ बदल्ने खालको जो दैय चरित्र चाहिँ अहिले हाम्रो चाहिँ समाजमा देखा परिरहेको छ, केही राजनीतिक दलमा देखा परिरहेको छ, नेताहरूमा देखा परिरहेको छ, त्यसैले यो चाहिँ दैय चरित्र भूमिका बदलिने साथ दैय चरित्र देखाउने लोकतान्त्रिक आचरण होइन यो। त्यसो हुनाले यसो नगरौँ, दलहरूलाई जिम्मेवार हौ, संयमित बनाऊ, देश र जनताप्रतिको उत्तरदायी भूमिका निर्वाह गर्नका निम्ति हामी अगाडि बढौं भन्ने हिसाबले चाहिँ हामी अगाडि बढ्न खोजिरहेका छौँ।
हजुर, आज 12 बजे दरबार मार्गमा कार्यक्रम हुँदैछ र नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम पनि छ। आजै विभिन्न ठाउँमा अन्य आन्दोलनका कार्यक्रमहरू, प्रदर्शनका कार्यक्रमहरू आइरहेका छन्, संचार माध्यममा हुँदैछन् भनेर सहकारी पीड़ितका कुराहरू पनि आइरहेका छन्। आज सत्तारूढ दल अथवा सरकारको नेतृत्व गरिरहेको दलको अध्यक्ष अथवा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम हुँदा अर्कोतर्फ सहकारी पीड़ितको आन्दोलन पनि छ भन्ने कुराहरू आइरहँदाखेरि त्योमा पनि केही विशेष कार्यक्रमहरू, केही घोषणाहरू पनि हुन सक्ने अनुमान गर्न सकिन्छ?
होइन, हामीले त तपाईँले यो वर्तमान सरकार गठन भइसकेपछि सरकारले कस्ता खालका जनमैत्री, तपाईँले भन्नुभयो नि सहकारी पीडितहरूको सन्दर्भमा भने कस्ता खालका, जस्तो उदाहरणको लागि तपाईँले यो सरकार बनेपछि दुग्ध उत्पादक किसानहरूको बकेउता रकम चाहिँ तत्काल उपलब्ध गराउने काम गरौँ, तपाईँलाई मैले एउटा केही स्मरण गराउँ, उखु किसानहरूका समस्यालाई सम्बोधन गर्ने काम गरौँ, तपाईँले अहिले सहकारी र लघुवित्त पीड़ितका समस्यालाई समाधान गर्नका निम्ति त्यत्रो पार्लियामेन्टमा अधिकार सम्पन्न एउटा छानबिन समिति बनाएर त्यो चाहिँ एउटा कारवाहीको प्रक्रियामा छ, सहकारीको रकम अपचलनमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउने चाहिँ प्रक्रिया आरम्भ भएको छ, तपाईँले देख्नु नै भएको छ, जाजरकोट रुकुम पश्चिममा भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रता दिएको छ, चाडबाडको मुखमा तपाईँले देख्नुभयो कालाबजारी कृत्रिम अभाव र मिसावटको माध्यमबाट उपभोक्तालाई ठगिने जो स्थिति छ त्यसलाई अन्त्य गर्न सरकारले केही महत्त्वपूर्ण कदमहरू चाल्यो, त्यसकै अतिरिक्त कर्णाली राजमार्ग लगायत थुप्रै बिग्रिएका भत्किएका सडकहरूलाई मर्म सम्हार गर्यो, नागरिकहरूको आगमन सहज बनाउने काम गर्यो, होइन यस्ता धेरै नै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सम्माननीय प्रधानमन्त्रीको रूपमा आइसकेपछि यस्ता धेरै नै कामहरू गरेर मुलुकको रूपान्तरणको निम्ति केही योगदान गरेको छ। अब विभिन्न शक्ति समूहहरूले आफ्नो ठाउँमा तोकिएको ठाउँमा शान्तिपूर्ण ढङ्गले हाम्रो संविधान विधानलाई ध्यानमा राखेर चाहिँ आफ्ना चाहिँ प्रोटेस्टहरू शान्तिपूर्ण ढङ्गले आफ्ना प्रोटेस्टहरू गर्न पाउने अधिकार छँदैछ। हामीले मैले अघि पनि तपाईँलाई तपाईँको रेडियो मार्फत विनम्रतापूर्वक भने कि यो हाम्रो जागरण अभियान कसैको विपक्षमा लक्षित छैन, यो जनताले जन सहकारी पीडितहरूले गर्दैछन्, सहकारी पीडितहरूको मागलाई हामीले सम्बोधन गर्ने गरी नै हामी अगाडि गरिरहेका छौँ, र त्यत्रो छानबिन समिति बनाऊ, एउटा दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाएको छ भनेपछि त्यसप्रति त हाम्रो रेड सेल्युट छँदैछ नि, त्यो समस्याको समाधान हामी चाँडोभन्दा चाँडो गर्न गइरहेका छौँ। त्यस हिसाबले म के भन्छु भन्दाखेरि यो नेकपा एमालेको शान्तिपूर्ण जागरण अभियान यो जनताका मुद्दामा आधारित, जनताको समस्यामा आधारित, पार्टीले खेलेको भूमिका र सरकारले खेलेको भूमिकालाई स्पष्ट गर्नका निम्ति आयोजना भएको हो। त्यसैले हामीले सबै पार्टीका साथीहरूलाई संयम धैर्य भएर शान्तिपूर्ण ढङ्गले आफ्ना तोकिएका नाराहरू लगाएर तोकिएको ठाउँमा जुलुस प्रदर्शन गरेर सभामा उपस्थित हुनका निम्ति सबै पार्टी कमिटीहरूलाई हामीले अपिल गरिसकेका छौँ, जनसङ्गठनलाई अपिल गरेका छौँ, सम्पर्क समन्वय कमिटीहरूलाई अपिल गरेका छौँ, विभिन्न पेसागत सङ्गठनलाई अपिल गरेका छौँ। त्यसो हुनाले हाम्रो तर्फबाट त्यसलाई बहुत व्यवस्थित, वास्तवमा चाहिँ ऱ्याली यस्तो हुनुपर्छ, सभा यस्तो हुनुपर्छ भन्ने हिसाबले हामीले एउटा नयाँ म्यासेज दिने हिसाबले गरेका छौँ, र अन्य गरिने कार्यक्रमहरूप्रति हाम्रो कुनै विरोध आपत्ति त्यस्तो कुरा केही पनि छैन। त्यसो भएको हुनाले तर भरसक हामीले कार्यक्रम नजुदाउँ, हामीले सार्वजनिक रूपमा नै अपिल गरेर सबैलाई जानकारी दिएर स्थानीय प्रशासन सारा चिजलाई जानकारी दिएर गरेको हो भन्नेतर्फ चाहिँ हामीले ध्यान दिएका छौँ, र जनताका जनता जे मुद्दाबाट पीडित छन् ती जनताका मुद्दाहरूलाई कुनै न कुनै हिसाबले हामी सम्बोधन गर्ने गरी अगाडि बढ्छौं।
आज यहाँले गर्ने कार्यक्रमको लागि तीनटै जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर आसपासका जिल्लाहरूबाट पनि नागरिकहरू, पार्टीका नेता कार्यकर्ताहरू आउने कार्यक्रम छ र यहाँले दरबार मार्गमा कार्यक्रम गर्दै हुनुहुन्छ, 11 बजेदेखि शुरू गर्ने भनिएको छ जुलुस पनि। अब यो भइरहँदाखेरि अन्य ठाउँका पनि प्रदर्शनका कुराहरू छन्, कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि मुठभेडको अवस्था आउन सक्ने अथवा त्यस्ता अप्रिय घटनाहरू हुन सक्छन्, यो तर्फ यहाँले कसरी व्यवस्थित गर्नुभएको छ, कसरी सचेतना बनाउनु छ?
होइन, मैले पहिले नै बताइसकेँ कि नेकपा एमालेको आजको जागरण सभा कुनै व्यक्ति विशेष, पार्टी विशेषको विपक्षमा आयोजना भएको होइन। त्यसकारण नेकपा एमालेका तमाम नेता कार्यकर्ताहरू, नेकपा एमालेका समर्थक शुभचिन्तकहरू अत्यन्त संयमित भएर आफ्नो तोकिएको स्थानमा आउनेछन् र तोकिएको र्याली र सभामा भाग लिएर फर्किनेछन्। हाम्रो तर्फबाट कुनै किसिमको अवरोध या कुनै किसिमको अशुभ व्यवहार हुने छैन, त्यसमा हामीले स्पष्ट गरिसकेका छौँ र त्यसको निम्ति हाम्रा स्वयंसेवकहरू, हाम्रा पार्टी कमिटीहरू, स्थानीय प्रहरीसँगको ट्राफिक व्यवस्थापन, त्यसको रुट व्यवस्थापन गर्ने कुरा चाहिँ हामीले क्लियर गरेका छौँ र सबै साथीहरूलाई शहीद गेटमा भेला हुने र शहीद गेट भएर वीर हस्पिटल हुँदै चाहिँ दरबार मार्गमा आएर सभामा परिणत हुनेछ। त्यसले गर्दा यता पुतली सडक हुँदै लाइनचोर जाने बाटो र उताबाट चाहिँ उता लाइनचोर जाने दुवै बाटो चाहिँ हामीले खुल्ला गरेर सबभन्दा कम ट्राफिकिङ हुने गरी त्यसको व्यवस्थापन गरिएको समेत हामीले तल अपिल गरिसकेका छौँ र त्यही किसिमको ट्राफिकिङ व्यवस्था गर्नका निम्ति हाम्रा स्वयंसेवक साथीहरू, पार्टीका साथीहरू, जिम्मेवार नेताहरू, मान्य सदस्यहरू, पार्टीका केन्द्रीय तहका नेताहरू सबै चाहिँ लाग्नु भएको छ र त्यसै अनुसार लाग्नका निम्ति पार्टीले उहाँहरूलाई आह्वान गरेको छ र त्यही अनुसारको व्यवस्थापन गरेर हामी बडा संयमतापूर्वक बहुत लोकतान्त्रिक विधि र प्रणालीलाई आत्मसात गर्दै हामी चाहिँ अगाडि बढ्छौँ र कुनै किसिमको झडप, कुनै किसिमको त्यस्तो चाहिँ नआओस् भन्ने कुरा हामी अत्यन्त सचेत र सजग छौँ भण्डारीजी। हामी
सरकारले राम्रो काम गरेको छ भन्नुभयो, किनभने महँगाईका कुराहरू लेखेर नियन्त्रणदेखि लिएर जुन चाहिँ दशैंभन्दा अगाडि बाढी पहिरोको कुरादेखि धेरै कुराहरू यहाँले चाहिँ योभन्दा अगाडि भन्नुभयो सरकारले गरेका राम्रा कामका विषयमा, तर पनि अहिले पनि महँगाई बढ्यो, हवाई यातायातको भाडा अथवा गाडीको भाडाका कुराहरू, अन्य विभिन्न कुराहरू भए, दुईटा ठूला पार्टी, नेपालका ठूला पार्टीहरू सरकारमा सहभागी छन्, बलियो सरकार छ, तर जसरी जनपक्ष अनुसार काम हुन सक्यो, सक्नु पर्थ्यो, त्यसरी हुन सकेको छैन भने गुनासा त अहिले पनि छन् नि।
होइन, तपाईँले त्यसलाई मैले कसरी हेर्छु भन्दाखेरि तपाईँले भनेको ठिकै हो, कङ्ग्रेस एमालेको सरकार बनेपछि अब कुनै पनि समस्या चाहिँ समस्याको रूपमा रहने छैनन्, समाधान हुनेछन् भन्ने जनअपेक्षा, जनविश्वासलाई हामीले चाहिँ सलाम गर्नुपर्छ, त्यसलाई स्वागत गर्नुपर्छ। उहाँले गरेका स्वस्थ रचनात्मक टीका टिप्पणीलाई हामीले सहज रूपमा स्वीकार गर्नुपर्छ। तर हामीले बुझ्नु के पर्छ भने जनताको माग र समस्याको चाङ चाहिँ कति ठुलो छ र राष्ट्रिय सामर्थ्य त्यो अनुसारको छ कि छैन। राष्ट्रिय सामर्थ्य र जनताको माग र मुद्दाको चाङको बीचमा हामीले कहाँनिर समायोजन गरेर अघि बढ्ने भन्ने बारेमा सरकार सचेत छ, पार्टीहरू, मूल राजनीतिक पार्टीहरू सचेत छन् र त्यसलाई गम्भीरतापूर्वक ध्यान दिएर हामी अगाडि बढेकै छौँ। तर हामीले सबै दाजुभाइ दिदीबहिनीहरूलाई, पार्टीको तर्फबाट म के आग्रह गर्न चाहन्छु भने समस्याको धेरै ठुलो चाङ छ हामीसँग, राज्यको सामर्थ्यको चाहिँ सामर्थ्य अलिकति कमजोर छ, राज्यको सामर्थ्य र जनताको अपेक्षाको चाङलाई हामीले कसरी सम्बोधन गर्ने, त्यसलाई प्रायोरिटी तोक्ने, कसरी त्यसलाई उ गर्ने भन्ने बेरामा हाम्रो पार्टीगत रूपमा पनि राज्यले पनि तपाईँले सम्माननीय प्रधानमन्त्रीज्यूबाट पटक पटक आह्वान भइरहेछ, कुनै जनतालाई अनुभूति हुने कुरामा तपाईँले बढ्ता ध्यान दिनुहोस्, त्यसमा काम गर्नका लागि भनेर भन्नुभएको छ भन्दा त्यसप्रति हामी सचेत भएर अगाडि बढेका छौँ। जनगुनासो छन्, हुनुपर्छ, जीवन्त पार्टीहरूमा पनि यसमा चाहिँ बहस हुन्छ, जनताले पनि आफ्नो कुरा राख्न छोड्नुहुन्न भन्ने कुरा नै मैले चाहिँ अपिल गर्न चाहन्छु।
हजुर, केही समयपछि प्रधानमन्त्रीजीको मित्र राष्ट्र चीनको भ्रमण हुँदैछ र त्यहाँ भ्रमण जाँदाखेरि छलफल हुने एजेन्डाका विषयमा अहिले पनि बहस चलिरहेको छ, विभिन्न एजेन्डाहरू छन्, बीआरआई लगायत कुराहरू, यो विषयमा सत्तारूढ दल, ठूला दल बीचमा केही कुरा नमिलेको भन्ने कुराहरू आइरहेका छन्, हो र यस्तो जो कुरा बाहिर आएका छन् यसमा कतिको सत्यता छ?
अब के छ भन्दाखेरि तपाईँले ठिकै भन्नुभयो, चाहिँ यो निकट भविष्यमा नै सम्माननीय प्रधानमन्त्री चीनको मैत्रीपूर्ण सद्भावनापूर्ण भ्रमणका निम्ति जाँदै हुनुहुन्छ। त्यसको निम्ति हाम्रो परराष्ट्र मन्त्रालयले त्यसको निम्ति आवश्यक तयारी गरिरहेको कुरा सार्वजनिक भइसकेको छ, यसको बारेमा धेरै टिप्पणी गर्नु भएन। र त्यसमा मूल विषय के छ भन्दाखेरि, अहिले बढी बहस र विवाद भइरहेको, भन्दा पनि बहस भइरहेको, म त विवाद चाहिँ यसलाई भन्दिनँ, व्यापक बहस भइरहेको विषय के हो भने बिआरआई चाहिँ को कार्यान्वयनको विषय चाहिँ के हुन्छ भन्ने विषयमा चाहिँ पर्दा चासो बिआरआईको पक्ष र विपक्षमा अनेक खालका बहस र पैरवीहरू, छलफलहरू, त्यसका विश्लेषणहरू, संश्लेषणहरू भइरहेको छ। र तपाईँलाई बडा म के प्रश्न गर्न चाहन्छु भने, यो नेकपा एमाले र नेपाली कङ्ग्रेस सम्मिलित चाहिँ सरकार हो यो, त्यसै हुनाले दुवै पार्टीको बीचमा सहमति नभइकन कुनै पनि विषय चाहिँ अगाडि बढ्दैनन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ, किनभने यो सहमतिको सरकार हो र एउटा कुरा। दोस्रो कुरा, त्यसमा हामी धेरै नजिकै छौँ, धेरै टाढा छैनौँ कि अब बिआरआईबाट प्राप्त हुने जति पनि सञ्चालन हुने आयोजनाहरू या प्राप्त हुने जति पनि सहयोगहरू छन् त्यसलाई हामीले अनुदानको रूपमा लिनुपर्छ, ऋणको रूपमा चाहिँ हामी तिर्न सक्दैनौँ, हामीले कति अनुदानमा लिने, कुन मोडालिटीमा लिने, कसरी लिने भन्ने विषयमा दुईटा पार्टी र सरकारभित्रै पनि एउटा गहिरो गरी त्यसमा चाहिँ बहस र छलफल भइरहेछ। तपाईँलाई अहिले भर्खरै देशलाई अगाडि बढाउनका लागि, सञ्चालन गर्नको लागि निकै ठुलो चाहिँ अभाव छ, हामीले त एउटा अल्प विकसितबाट एउटा विकसित राष्ट्रमा जानको लागि झन्नै हामीहरू 3.5 खरब भन्दा माथि चाहन्छौँ, झन्नै 5 खरब रुपियाँ चाहिँ हामीलाई चाहिएको छ विकास आयोजनालाई, त्यो एउटा न्यूनतम रिक्वायरमेन्ट पुरा गर्न। भनेपछि हाम्रो यात्रा त्यता अगाडि बढाउने हो भनेपछि त हामीलाई चाहिँ विकास साझेदारहरूबाट सकेसम्म, तपाईँले यहाँ बहस भइरहेको, सकेसम्म हामीले अनुदानमै लिने हो, डोनेसनमै लिने हो, र सबै राष्ट्रले सबै चिज चाहिँ डोनेसनमा दिँदैनन् भने कुन विधिबाट कसरी सानोभन्दा सानो नोमिनल एउटा चाहिँ ऋण सहयोग पनि लिने कि अनुदान मात्रै लिने भन्ने विषयमा एउटा बडा जीवन्त ढङ्गले चाहिँ पार्टी पार्टीका बिचमा र सरकारभित्रमा पनि छलफल भइरहेको कुरालाई हामीले यसलाई हार्दिक स्वागत गर्नुपर्छ, सकारात्मक रूपमा लिनुपर्छ। र प्रधानमन्त्री चाहिँ चाइना जानुभन्दा अगाडि नै यसमा के गर्ने भन्ने विषयमा चाहिँ हाम्रो सहमतिबाट एउटा निष्कर्षमा, सहमतिको एउटा प्याकेजमा हामी एउटा निष्कर्षमा पुग्छौँ र त्यही निष्कर्षले चाहिँ बिआरआई सम्बन्धी एउटा समग्र सरकारको पार्टीको धारणा बन्छ भन्ने चाहिँ मलाई लाग्छ। र त्यसमा हामी विश्वास गरौँ कि यसलाई एउटा सकारात्मक बिन्दुमा यसलाई चाहिँ टुङ्ग्याउनुपर्छ र हामीले प्राप्त विकास साझेदारहरू प्राप्त गर्ने चिजहरूलाई हामीले स्वीकार गर्नुपर्छ। तर यहाँ चाहिँ जबरजस्त एउटा भाष्य के निर्माण गरिँदैछ भने, कोही भन्छन् दक्षिणको लिने, कोही भन्छन् उत्तरको लिने, कोही भन्छन् पश्चिमको लिने, फलानु नलिने, यो तरिकाबाट जानुहुन्न। हामीले विकास साझेदारबाट प्राप्त गरेको ऋण अनुदानलाई नेसनल इन्ट्रेस्टलाई मुख्य केन्द्रमा राखेर, हाम्रो नेसनल इन्ट्रेस्टमा नबाजिने गरी हाम्रो आयोजनामा, हामीले छानेका आयोजनाहरूमा नेसनल इन्ट्रेस्टमा कम्प्लिट नहुने गरी चाहिँ त्यस्ता चिजहरूलाई चाहिँ मिलाएर हामीले लिएर हाम्रो विकास र समृद्धिको यात्रामा जो हामीले रूपान्तरणका, समृद्धिका, विकासका जो एजेन्डालाई हामीले अगाडि बढाएका छौँ त्यसलाई चाहिँ अगाडि बढाउने गरी हामीले त्यस्ता चाहिँ सहयोगहरू लिनुपर्छ भन्ने कुरा नै हो हाम्रो, त्यसमा हामीले स्पष्ट कुरा राखेकै छौँ।
हामी कुराकानीको अन्त्यमा पुगेका छौँ, अन्त्यमा अब जसरी यी यहाँले भने जस्तै हाम्रा विभिन्न किसिमका सहयोगहरू छन्, पूर्वको लिने, पश्चिमको लिने, उत्तरको लिने, दक्षिणको लिने, यी कुराहरू दलहरूले आफू अनुकूल व्याख्या गर्ने गरेका छन् त्यो पाइन्छ भने चाहिँ पार्टीको स्वार्थभन्दा पनि राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर यस्ता हाम्रा परराष्ट्र नीतिमा अडिक रहेर यी कुराहरू गर्नुपर्नेमा दलहरूले आफ्नो स्वार्थ केन्द्रित भएर बढी गरिरहेका छन्, यसले गर्दाखेरि राष्ट्रिय स्वार्थ पूरा गर्न पनि केही समस्या परेको भन्ने कुराहरू पनि उठ्ने गर्छन्, के भन्नुहुन्छ?
तपाईँले कुरा ठिकै भन्नुभयो कि अब हामी अहिले धेरै राजनैतिक,
अझै भनियो भने सरकारमा हुँदाखेरि एउटा कुरा हुने र विपक्षमा हुँदाखेरि एउटा कुरा हुने, यो हाम्रो कुनै एउटा पार्टी सबैको डबल स्ट्यान्डर्ड देखिन्छ।
त्यही त मैले अघि नै तपाईँलाई बताइसकेँ कि हामीले डबल स्ट्यान्डर्ड चाहिँ कुनै हालतमा पनि देखाउनु हुँदैन। सरकारमा हुँदा एउटा अडान, सरकारबाट बाहिरेपछि अर्को अडान राख्ने तरिकाबाट जब हामीलाई आफ्नो प्रस्तुत आफूलाई प्रस्तुत गर्छौँ त्यसले चाहिँ फगत के देखाउँछ भन्दाखेरि एउटा ठुलो हामीले विकास साझेदारहरूसँगको एउटा विश्वास चाहिँ हामीले गुमाउँछौँ भन्ने जस्तो मलाई लाग्छ। त्यसो भएको हुनाले यसमा हामीले गम्भीर हुन जरुरी छ। सत्ताबाट बाहिर हुँदा एउटा कुरा, सत्ताबाट चाहिँ भित्र हुँदा अर्को कुरा गर्ने गरी हामीले आफूलाई अगाडि बढायौँ भने त्यसले चाहिँ बडा गम्भीरतापूर्वक चाहिँ समस्याहरू पार्छन्। केही तपाईँले अहिले हामीले अनुभूति पनि गरेका छौँ, त्यस्ता मुद्दाहरूमा सकिन्छ राजनीतिक दलहरूका बीचमा, नेपालको परराष्ट्र नीतिमा, जलस्रोत उपयोगको नीतिमा, या राष्ट्रियताका सन्दर्भमा, या मूल विकासका चाहिँ विषयहरूमा हामीले चाहिँ जस्तो जलवायु सङ्कटको विषयमा, अन्तर्राष्ट्रिय सहकारीहरू जुटाउने विषयमा, विपद जस्ता विषयमा, होइन विपदका पूर्व तयारी जस्ता विषयहरूमा चाहिँ वास्तवमा सबै राजनीतिक दलहरूका बीचमा एउटा सहमतिको बिन्दु पहिल्याउन सक्ने हो भने, सबै राजनीतिक दलले डबल स्ट्यान्डर्ड नगर्ने हो भने, त्यो निश्चितै रूपमा तपाईँले भने जस्तो यसले विकासका आयामहरूलाई अझ बढ्ता चाहिँ सहज बनाउँछन्, बढ्ता चाहिँ यसलाई अगाडि बढाउन मद्दत गर्दछन्, यसले चाहिँ के अरे भने जनताले जनता चाहिँ पार्टीप्रति बढी आश्वस्त हुन्छन्। त्यसो हुनाले त्यो दिशातर्फ चाहिँ हामी अग्रसर हुनुपर्छ भन्ने मलाई पनि लाग्छ तपाईँले भने जस्तो। त्यसैले यो चिजलाई त्यही रूपमा बुझ्नका निम्ति म नेकपा एमालेको तर्फबाट सबै राजनीतिक दलहरूलाई म आग्रह पनि गर्न सक्छु, दल सम्बद्ध साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु। र नेकपा एमाले चाहिँ बडा प्रष्ट छ कि यस्तो खालको दुविधा नपालौं, हामीले जे गर्ने हो त्यो गरौं भन्ने हो हाम्रो चाहिँ कुरा।
हुन्छ, गौरव सर हामीलाई समय दिनुभयो। नेकपा एमाले आज गर्न लागेको जागरण सभाको विषयमा हाम्रा श्रोताहरूलाई जानकारी गराइदिनुभयो, यहाँलाई धन्यवाद।
धेरै धेरै धन्यवाद छ भण्डारीजी।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमसँग, खास गरेर नेकपा एमाले आज गर्न लागेको जागरण सभाको सन्दर्भमा रहेर आज हामीले कुराकानी गर्यौं। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यही पूरा हुन्छ। प्राविधिक सहकर्मी उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।